Malakpur Sooth sir, have you made arrangements for simultaneous translation from Urdu to English? What are the arrangements?
Who
is there?
Yes.
Right. Have you announced it that those who don't understand Urdu, they can sit over there? I see some faces here. You might think they don't have, that's a different thing, yes. But they know it. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. آج کا یہ خطبہ میں واشنگٹن ڈی سی سے دے رہا ہوں اور اس اعلان کی ضرورت اس لیے ہے کہ بہت سی جماعتوں میں اب براہ راست خطبے کی آواز پہنچنے لگی ہے. کیونکہ میں سفر پر ہوں اس لیے جہاں بھی کوئی خطبہ آتا ہے, جہاں بھی کوئی جمعہ پڑھا جاتا ہے, وہاں خطبے کا آغاز اسی فقرے سے کرتا ہوں کہ میں اس وقت کہاں سے بول رہا ہوں. یہ سلسلہ مضامین جو جاری ہے اس کا تعلق پرانی دعاؤں سے ہے, یعنی ان لوگوں کی دعاؤں سے جن کے متعلق ہم روزانہ سورہ فاتحہ میں یہ دعا کرتے ہیں کہ اے اللہ ہمیں ان انعام یافتہ لوگوں کی راہ پر چلا. کیونکہ یہ بہت مشکل راہ ہے اس لیے میں نے پہلے سے ہی یہ واضح کر دیا تھا کہ اس راہ پر چلنا دعاؤں کی مدد کے بغیر ممکن نہیں, اور قرآن کریم نے خود وہ سب دعائیں ہمیں سکھا دی ہیں جن دعاؤں کی مدد سے پہلے انعام یافتہ لوگوں نے یہ مشکل راہیں طے کی. بس ان دعاؤں سے غافل رہ کر ہر نماز میں یہ دعا کرتے رہنا کہ اے خدا ہمیں اسی لیے انعام یافتہ لوگوں کی راہ پر چلا کوئی معقول طریق نہیں. ایک طرف تو ایک بہت ہی مشکل راہ پر چلنے کی دعا مانگی جا رہی ہے, دوسری طرف ان لوگوں کی اداؤں سے پوری طرح ناواقف جن لوگوں نے اس سے پہلے ان راہوں پر چل کر خدا سے انعام پائے تھے اور خدا تعالیٰ نے ان کا ذکر تفصیل سے قرآن کریم میں محفوظ فرما دیا. یہ انعام یافتہ لوگ تھے, یہ کیا کرتے تھے اور اس طرح مجھ سے دعائیں مانگا کرتے تھے اور پھر اس طرح میں انہیں قبول فرماتا تھا اور ان پر مزید انعامات کی بارش نازل فرمایا کرتا تھا. حضرت ایوب کی ایک دعا پہلے بھی گزر چکی ہے, اب ایک اور دعا ہے جس کی ادا اس پہلی دعا سے کچھ مختلف ہے. قرآن کریم فرماتا ہے وَذْكُرْ عَبْدَنَا أَيُّوبَ إِذْ نَادَى رَبَّهُ أَنِّي مَسَّنِيَ الشَّيْطَانُ بِنُصْبٍ وَعَذَابٍ, سورہ صاد آیت 42. فرمایا کہ میرے بندے ایوب کو بھی تو یاد کرو. اذ نادا ربہ, جب اس نے بڑے درد سے اپنے رب کو پکارا اور یہ کہا کہ مجھے شیطان نے بہت ہی تکلیف اور عذاب میں مبتلا کر رکھا ہے. اس دعا کی ادا کچھ مختلف اس رنگ میں ہے کہ یہ دعا سے بڑھ کر شکایت کا رنگ رکھتی ہے. یہ نہیں کہا کہ اس لیے تو میری مدد فرما، اس لیے یہ کر یا وہ کر، بلکہ بے ساختہ درد کا اظہار ہے. جیسے بسا اوقات کوئی بچہ اپنی بیماری کا بتاتا ہے کہ میں سر درد، میرا سر درد سے پھٹا جا رہا ہے، اور آگے کچھ نہیں کہتا. تو بعض دفعہ ان مانگی دعائیں جو محض درد کا اظہار ہوتی ہیں بہت گہرا اثر رکھتی ہیں. اسی لیے خدا تعالیٰ نے مان بعد یہ فرمایا ارکض برجلے کا، یہ بھی نہیں کہا کہ ہم نے دعا قبول کر لی، کیونکہ دعا تو ایک بین سا رنگ رکھتی تھی، شکایت تھی یا بے ساختہ درد کا اظہار تھا. فوراً مان مخاطب ہو کے فرماتا ہے تو سوار ہو، ایک سواری پکڑ اور اپنی ایڑی سے اس کو تیز بھگا. حاضر مختصر بارد و شراب، اور دیکھو یہ جگہ کیسی اچھے پانی پر مشتمل جگہ ہے، پانیوں پر مشتمل جگہ ہے، ٹھنڈی ہے اور بہت عمدہ نہانے کا پانی بھی اور پینے کا پانی بھی میسر ہے. دراصل یہ ہجرت کی طرف اشارہ تھا، اور بعد کے واقعات سے یہی ثابت ہوتا ہے کہ حضرت ایوب کو جس شیطان نے تنگ کر رکھا تھا وہ اس زمانے کا کوئی بہت ہی بڑا غاصب اور ظالم انسان تھا. حضرت ایوب کے متعلق کہانیاں تو بہت مشہور ہیں، لیکن قرآنی بیان سے جو بات ظاہر ہوتی ہے وہ یہی ہے کہ اگرچہ جسمانی بیماری بھی تھی مگر محض کوئی ایک تکلیف نہیں تھی، بلکہ آپ کے دشمن نے ہر طرح سے آپ کی زندگی آپ پر اجیرن کر رکھی تھی. آپ کے اموال لوٹ لیے گئے تھے، آپ کے جانوروں پر طرح طرح کی بیماریاں پھیلا دی گئی تھیں، آپ کے خاندان میں سے بہت بعض لوگوں کو آپ سے منحرف اور بدزن کر دیا گیا تھا، اور اتنے دردناک حالات پیدا کیے گئے کہ روایات میں آتا ہے کہ آپ کی بیوی بھی آپ کو چھوڑ کر الگ ہو گئی. ان تمام واقعات کا تو قرآن نے ذکر نہیں فرمایا، لیکن جس رنگ میں اس دعا کے بعد خدا تعالیٰ حضرت ایوب سے مخاطب ہوا، اس سے پہلی بات تو یہ پتہ لگتی ہے کہ ہجرت کا حکم تھا، کہ ان حالات میں مزید ایسی جگہ میں ٹھہرنا مناسب نہیں ہے. دوسرا وعدہ یہ تھا کہ تمہیں ہم ایک ٹھنڈی چشمے والی جگہ میں پہنچا دیں گے، اور وہ ایسے چشمے ہیں جن سے تم اپنے جسم کو دھو تو شفا نصیب ہوگی. یہاں باردن سے مراد ٹھنڈ پیدا کرنے والا پانی ہے، ٹھنڈا پانی نہیں، کیونکہ تحقیق سے جہاں تک میں نے معلوم کیا ہے حضرت ایوب کو چونکہ جسمانی بیماری تھی، خارش کی اور جسم پر ناسور پیدا ہو گئے تھے، اس لیے گندھک کے چشموں والے علاقے کی طرف آپ کی ہجرت ہوئی ہے جو گرم ہوتا ہے. لیکن جب ایک انسان کا جسم سوزش سے جل رہا ہو اور سخت بے قرار ہو تو گرم پانی جو اسے شفا دیتا ہے تو وہ ہمیشہ یہ کہتا ہے مجھے ٹھنڈ پڑ گئی، چین نصیب ہوا. تو باردن سے یہاں مراد ٹھنڈا پانی نہیں بلکہ تسکین بخش پانی ہے، صحت عطا کرنے والا پانی ہے. تبھی میں نے اس کا ترجمہ ٹھنڈا پانی نہیں کیا تھا بلکہ یہ کہا تھا کہ صحت بخش پانی. چنانچہ پینے کے لیے بھی اچھا تھا، لیکن پینے کے لیے ضروری نہیں کہ وہی پانی استعمال ہوا ہو، کیونکہ ہم نے دیکھا ہے ایسے علاقوں میں جہاں بہت گرم پانی کے ابلتے ہوئے چشمے ہوتے ہیں، ان میں جلد کے مریض جا کر نہاتے ہیں اور صحت یاب ہوتے ہیں، لیکن ساتھ ہی بہت ٹھنڈے پانی کے چشمے بھی ہوتے ہیں. اتنا ٹھنڈا پانی کہ بعض دفعہ اس میں ہاتھ رکھا نہیں جاتا. کلو منالی میں اس قسم کے چشمے بہت ہیں. بچپن میں مجھے یاد ہے ایک دفعہ حضرت خلیفۃ المسیح ثانی ہمیں وہاں لے کے گئے، اور گرم پانی اتنا تھا کہ اس میں ہاتھ ڈالنا ناممکن تھا، اور ساتھ ہی ٹھنڈے پانی کا چشمہ اتنا ٹھنڈا تھا کہ حضرت مسلم معود نے انعام مقرر کیا کہ جو بچہ ایک منٹ ہاتھ رکھے گا میں اس کو اتنا انعام دوں گا، لیکن کوئی نہیں رکھ سکا. تو ایسی جگہ تھی جہاں مانوی طور پہ بھی بارد پانی تھا، اور ظاہری طور پر بھی साथ ही बारिश पानी मौजूद था। एक पानी शफा के लिए बारिश था और एक पीने के लिए ठंड पैदा करता था और अच्छा पानी था। फिर फरमाया वहबना लहू अहलहू व मिसलहुम माहुम रहमतन मिन्ना व जिक्र आले उलिल अलबाब, और हमने उसके घर वाले भी उसको वापस कर दिए। मालूम होता है हिजरत के वक्त वो साथ नहीं गए, जब उनके हालात बेहतर हुए तो फिर रफ्ता रफ्ता वो मिलने शुरू हुए, लेकिन महज अहलो अयाल ही नहीं लिए, वो मिसला हूं माँ हूं, और बहुत से खानदान ऐसे मिल गए जो अपने खानदान ही की तरह थे। और ये अमरे वाकया है, हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जब हिजरत फरमाई तो जितने खानदान रिश्तेदार पीछे छोड़े उनसे बहुत बढ़कर मोहब्बत करने वाले खानदान और रिश्तेदार नसीब हुए। और रूहानी तौर पर अहले मदीना ने अखुवत का हक अदा कर दिया, कभी हिजरत करने वालों को अपने खानदानों में वो सुकून नहीं मिला, ऐसी मोहब्बत उनसे नहीं की गई जैसे मदीना के अनसार ने उनसे मोहब्बत की। यहां तक कि बहुत से उनमें से ऐसे थे जिन्होंने अपनी आधी जायदाद आने वाले मुहाजरीन को बांट दी, और इतना जज्बा था अपना सब कुछ फिदा करने का कि एक दफा एक सहाबी हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और अर्ज किया कि मैंने माल जायदाद हर चीज तो तकसीम कर दी है मगर बीवियां मेरी जायद एक से जायद हैं, मैं चाहता हूं अगर इजाजत हो तो आदियों को तलाक दे दूं, और ये जो मुहाजिर आए हैं बाद उनमें से अपनी बीवियों को पीछे छोड़ आए थे, मैं इनके साथ उनकी शादी करा दूं। हैरत अंगेज जज्बा था। बस हजरत अयूब के मुतालिक भी मालूम होता है, वहां के जहां हिजरत की गई वहां के लोगों ने इसी तरह एहसान का सलूक किया है और अल्लाह ताला के इरशाद के मुताबिक ऐसा हुआ। वरना ये फिक्रा अजीब सा लगता है, वहबना लहू अहलहू, ये तो ठीक है हमने उसके अहल उसको वापस कर दिए, दोबारा अता फरमा दिए, वह मिथला हूं माँ हूं उस जैसे और भी बहुत से, तो ये हिजरत का इनाम था। और मैंने भी देखा है कि पाकिस्तान से जब इंग्लिस्तान आया हूं तो कसरत से ऐसे खानदान हैं जो इस कदर मोहब्बत का गहरा ताल्लुक रखते हैं कि बिल्कुल यूं मालूम होता है कि अपने खानदान में आ गए हैं, और न सिर्फ यह कि फर्क नहीं लगता बल्कि कई पहलुओं से ज्यादा मोहब्बत और शफकत का इजहार करने वाले खानदान हैं। तो जब मैं ये आयत पढ़ता हूं हमेशा मुझे मदीना की बात भी याद आती है और अपने इस सफर के बाद अल्लाह की रहमत भी याद आती है। लेकिन जो खास नुक्ता यहां गौर के लायक है वो ये है कि दुआ बाज़ दफा बिन मांगे महज दर्द के इजहार के नतीजे में कबूल होती है। इससे पहले एक हजरत मूसा की दुआ का जिक्र गुजरा है, इसमें आपने अर्ज किया कि रब्बे इन्नी लिमा अंज़लता इलैया मिन खैरिन फ़क़ीर, या मेरे खुदा मैं मांगता कुछ नहीं, तू बेहतर जानता है मुझे किस चीज की हाजत है, बस जो तू चाहे मैं उसी का फकीर हूं। और उसके नतीजे में खुदा ताला ने हर जरूरत को पूरा कर दिया। ये गुज़श्ता खुतबे में मैंने इस पर तफसील से रोशनी डाली थी। अब ये भी एक मिलती जुलती दुआ की अदा है कि दर्द इजहार दर्द तो है लेकिन तलब कोई नहीं है, यहां तक कि अल्लाह ताला खुद फरमाता है कि हां हमने सुन लिया, तू बहुत दुख में है, बहुत तूने सब्र किया, अब तू ये काम कर। सब्र किया, तूने सब्र किया के लफ्ज यहां तो नहीं आए, लेकिन इस दुआ के बाद खुदा के सलूक का जिक्र चलते हुए इस बात पर बात खत्म होती है, इन्ना वजद ना हो स्वाबिरन नेमल अब इन्नहू अवाब, कि हमने उसे यानी अय्यूब को बहुत ही सब्र करने वाला पाया, नेमल अब क्या ही अच्छा बंदा था, अब्द हो तो ऐसा हो, नेमल अब्द का मुहावरा इस रंग का मजमून है जैसे हम उर्दू में कहते हैं क्या खूब इंसान था, इंसान हो तो ऐसा हो। तो अल्लाह ताला फरमाता है मेरे बंदे बहुत हैं मगर ऐसा बंदा हो तब मजे की बात है, जैसे अय्यूब था बहुत ही सब्र करने वाला था। इन्नहू अवाब, और कसरत से मेरी तरफ झुकने वाला था। बस دعا کی قبولیت کے پیچھے یہ مزاج بھی تو ہیں جنہیں اپنانا ہوگا. محض درد کا اظہار کافی نہیں ہے, خصوصیت کے ساتھ درد کا اظہار اگر ایسے بندے سے کیا کی طرف سے ہو جو صابر ہو تو دل پر بہت گہرا اثر پڑتا ہے. اور عام انسانی معاملات میں میں نے تجربہ کر کے دیکھا ہے کہ بعض لوگ چھوٹی چھوٹی باتوں پر درد کا اظہار کرتے ہیں, وہ مانگے بھی تو ایسا ان کو دینے کو دل نہیں چاہتا, یعنی اس طرح بے ساختہ, جس طرح بعض بندے جن کو عادت نہیں ہے مانگنے کی وہ خاموش رہتے ہیں اور صبر پر صبر کرتے چلے جاتے ہیں. جب ان کا صبر ٹوٹتا ہے تو بے اختیار دل پھٹنے لگتا ہے ان کے لیے, اور انسان کہتا ہے کہ بہت ہی تکلیف میں ہوگا جب اس نے یوں ہاتھ پھیلایا ہے. تو ایک تو اس دعا سے پہلے حضرت ایوب کا صبر ہے جس نے ایک پس منظر بنایا, اور پھر اواب کا مطلب ہے ہر بات میں خدا کی طرف دوڑتا تھا, غیر کی طرف نہیں جاتا تھا. جب بھی کوئی ضرورت پڑتی تھی, جب بھی تکلیف ہوتی تھی, اگر دوڑتا تھا تو خدا کی طرف دوڑتا تھا. یہ دو عادتیں ہیں جن کے نتیجے میں اللہ تعالیٰ نے اس دعا کو اس شان کے ساتھ قبول کیا ہے. بس جب بھی آپ پرانی دعائیں مانگا کریں تو ان اداؤں کے ساتھ مانگا کریں جن اداؤں کے ساتھ وہ مقبول ہوتی ہیں. بعض لوگ مجھے کہتے ہیں جی ہمیں آپ دعا لکھ دیجئے جو ہم کرتے رہیں. بعض کہتے ہیں ہم یہ ورد کرتے چلے جا رہے ہیں, گھنٹوں مصلے پر بیٹھ کر یہ ورد کرتے چلے جاتے ہیں, ہماری دعا تو ابھی تک قبول نہیں ہوئی. لیکن بغیر اداؤں کے کیسے قبول ہوگی؟ پیار تو اداؤں پر آتا ہے, کلمات پر نہیں آیا کرتا. ایک ہی بات ایک عام آدمی کہتا ہے, بعض لوگوں سے غصہ آ جاتا ہے. ایک ایسا شخص جس سے پیار پیدا ہو جائے جب وہ بات کہتا ہے تو اس پر پیار آتا ہے. یہ نفسیاتی کیفیت کا نام ہے پیار آنا, اور قبولیت دعا کا پیار سے تعلق ہے. جس طرح ایک شاعر نے کہا ہے کہ ان کو آتا ہے پیار پر غصہ, ہم کو غصے پہ پیار آتا ہے. اب دونوں کا آپس کا تعلق اس قسم کا ہے کہ ایک شخص کو نفرت ہے, ایک کو محبت ہے. جس کو نفرت ہے کہنے والا کہتا ہے ہم اسے پیار کرتے ہیں تو اس کو غصہ آ جاتا ہے, اور ہمارا یہ حال ہے کہ جب اس کو غصہ آتا ہے تو ہمیں پیار آ جاتا ہے. تو یہاں دعاؤں کے معاملے میں محض لفظوں کی بات نہیں ہے کہ کسی نبی کے الفاظ آپ دہرانے لگ جائیں. قرآن کریم نے ان کیفیات کا ذکر فرمایا ہے, ان حالات کا ذکر فرمایا ہے, ان نبیوں کے اخلاق کا ذکر فرمایا ہے, ان نبیوں کے اپنے ساتھ تعلقات کا ذکر فرمایا ہے. وہ ایک پس منظر بنا کر پھر وہ دعا سکھائی گئی ہے. اس پس منظر کے پیدا کرنے کے لیے اگر انسان کوشش کرے, اگرچہ ویسا نہ بھی بن سکے, لیکن کچھ تو ہو, پھر دعا کر کے دیکھے, کبھی خطا نہیں جائے گی. میرا تو ایمان ہے کہ وہ دعا جو انبیاء نے کی اور خطا نہ گئی, اگر اسی درد اور اسی جذبے کے ساتھ کی جائے تو کبھی خطا نہیں جائے گی. ہم نے تو دیکھا ہے وہ اچھے ڈاکٹر جو نسخے بیان کرتے ہیں اور ساتھ اس کے بتاتے ہیں تفصیل سے کہ یہ باتیں ہوں تو نسخہ کارگر ہوگا, ان کا نسخہ واقعی کارگر ہوتا ہے. میں ہومیوپیتھک کا شوق رکھتا ہوں اور میں نے دیکھا ہے بعض ڈاکٹر جو نسخہ بتاتے ہیں بڑی شاذ ہی کبھی وہ کامیاب ہو, لیکن بعض جو تفصیل سے بتاتے ہیں کہ یہ باتیں ہوں تو کامیاب ہوگا, وہ ضرور کامیاب ہوتا ہے. تو اللہ تعالیٰ سے بہتر کون ڈاکٹر ہو سکتا ہے جو انسان کے ہر اصلاح کے لیے ہمیں قرآن کریم جیسا نسخہ عطا فرماتا ہے. بس آپ غور سے دیکھیں تو حیران ہوں گے کہ ہر دعا کا پس منظر بیان ہوا ہے, وہ ساری ادائیں تفصیل سے زیر بحث لائی گئی ہیں جن پر نظر رکھتے ہوئے اللہ تعالیٰ نے ان دعاؤں کو قبول فرمایا. اب ایک دلچسپ دعا ایسی ہے جو بندے نہیں کر رہے بلکہ فرشتے کرتے ہیں. فرمایا الذین یحملون العرش ومن حوله یسبحون بحمده ویسبحون بحمد ربهم ویؤمنون به ویستغفرون للذین آمنوا, کہ हमारे बाद ऐसे मलाइक हमने पैदा किए हैं जो अर्श को संभाले हुए हैं, वमन हौलहू, और जो कुछ भी उसके इर्द गिर्द है, जो सब्बहून अब हमद रब्बे हैं, वो खुदा की तस्बीह उसकी हमद के साथ करते हैं, वह योमिनूना बेही, वो उस पर पूरी तरह ईमान लाते हैं, वह यस्तग़फिरूना लिल्लज़ीना आमनू, और जो लोग भी ईमान लाए हैं उनके लिए वो इस्तग़फार करते रहते हैं। इस आयत का अक्सर मुफस्सरीन ये तर्जमा करते हैं कि गोया नाऊज़ बिल्लाह मिन ज़ालिक, अर्श कोई ऐसा तख्त है आसमान पर कहीं जिस पर खुदा बैठा हुआ है और उसको कुछ फरिश्ते कंधों पर उठाए हुए हैं और ये उन फरिश्तों की दुआ है। ये बिल्कुल एक जहलाना तसव्वुर है, इसकी कोई हकीकत नहीं है। अल्लाह ताला तो सारी कायनात को उठाए हुए है, उसको उठाने वाला कौन है? इसलिए अर्श से मुराद हरगिज वो किसी किस्म का कोई जिस्मानी अर्श नहीं। अर्श के मुख्तलिफ मानी हैं, कुरान करीम में मुख्तलिफ जगह अर्श मुख्तलिफ मानी में इस्तेमाल हुआ है, और अर्श से निजाम कायनात भी मुराद है। चुनांचे कुरान करीम में अल्लाह ताला फरमाता है, जब हमने जमीन और आसमान को पैदा किया उसके बाद क्या सुमस्तवा, फिर अल्लाह ताला ने अर्श पर इस्तवा किया। तो अर्श से मुराद वो सारी कायनात थी और उसका निजाम था जिसको खुदा ने पैदा किया और फिर उसको संभाल लिया, उसका इंतजाम चलाया। बस वो ताकतें जो निजामे कायनात को चलाने वाली ताकतें हैं, और निजामे कायनात की जब हम बात करते हैं तो सिर्फ जाहिरी निजामे कायनात नहीं बल्कि रूहानी निजामे कायनात भी है, और यहां गालिबन उसी का जिक्र है कि वो खुदा के पैदा करदा फरिश्ते या वो ताकतें जो रूहानी निजामे आलम को चलाने के जिम्मेदार हैं, वो खुदा की हम्द करती हैं, उसकी तस्बीह करती हैं, और फिर ये अर्ज करती हैं कि ऐ खुदा मोमिनों पर मोमिनों से मगफरत का सलूक फरमा। फरिश्तों की तरफ ज्यादा ध्यान इसलिए जाता है कि यहां अपने लिए उन्होंने इस्तग़फार नहीं मांगी। ये भी मुमकिन था इस आयत का तर्जमा कि खुदा के फरिश्ता सिफत इंसान ये दुआ करते हैं, लेकिन फरिश्ता सिफत इंसानों में सबसे बढ़कर तो हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम थे। वो पहले अपने लिए इस्तग़फार फरमाते थे, फिर मोमिनों के लिए इस्तग़फार फरमाते थे। क्योंकि मलाइका को बदी की ताकत नहीं है, उनको इख्तियार ही नहीं है, इसलिए वो अपने लिए इस्तग़फार कर ही नहीं सकते। वो उनके लिए बेख्तियारी की बात है। बस इसलिए यहां तर्जमा यही करना पड़ेगा कि ऐसे फरिश्ते जो रूहानी निजाम को चलाने वाले हैं उनका दिल भी चाहता होगा कि हम भी इस्तग़फार करें, और चूंकि उन पर इतलाक नहीं पाती इस्तग़फार, इसलिए वो खुदा के मोमिन बंदों के लिए इस्तग़फार करते हैं। और इस्तग़फार इस तरह करते हैं, रब्बना वसेता कुल्ला शैन रहमतन व इल्मा, ऐ हमारे रब, वसेता कुल्ला शैन रहमतन व इल्मा, तूने अपने इल्म और रहमत के जरिए हर चीज पर इहाता कर लिया है। तेरा इल्म भी हर चीज पर हावी है और तेरी रहमत भी हर चीज पर हावी है। फ़ग़फ़िर लिल्लज़ीना ताबू, बस उन लोगों के लिए मग़फ़िरत का सलूक फरमा जो तौबा करते हैं, वत्तबऊ सबीला का, और जो तेरी रस्ते पर चलते हैं, वक़हिम अज़ाबल जहीम, और उनको आग के अजाब से बचा। रब्बना वादखिलहुम जन्नात अदनिन लती वातहुम वमन सलह मिन आबाहिम वाज़वाजहिम वज़ुर्रियातहिम इन्नका अंतल अज़ीज़ुल हकीम, ऐ हमारे रब, उनको हमेशगी की जन्नतों में दाखिल फरमा दे, वो जन्नतें जिनका तूने उनसे वादा कर रखा है, और उनको भी जो उनके आबाओ अजदाद में से अच्छे लोग थे, वज़ुर्रियातहिम, और उनकी औलादों को भी। इन्नका अंतल अज़ीज़ुल हकीम, यकीनन तू غالب علم رکھنے والا اور صاحب حکمت ہے، وقہم السیئات اور ان کو بدیوں سے بچا، من تقص سیئات یومئذ فقد رحمتا، آج اگر تو کسی کو بدیوں سے بچا دے تو تو نے اس پر بہت رحم فرمایا، وذالک هو الغفور العظیم، اور یہ خدا ہی ہے جو بہت ہی مغفرت کرنے والا اور بہت ہی عظیم ہے۔ ان آیات میں دو باتیں ایسی ہیں جو میں خاص طور پر آپ کے سامنے رکھنے چاہتا ہوں۔ اگرچہ ملائک کے متعلق قطعی طور پر یہ ثابت ہو جاتا ہے کہ وہ بنی نوع انسان کے لیے، مومنوں کے لیے استغفار کرتے تھے، لیکن حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم بھی تمام بنی نوع انسان کے لیے، خصوصاً مومنوں کے لیے استغفار کرتے تھے، اور چونکہ آپ بھی رحمت للعالمین تھے، اس لیے جب میں یہ پڑھتا ہوں کہ وصیتا، آیت ہے ربنا وصیتا کل شئن رحمتا و علما، اے ہمارے رب تو ہر چیز پر اپنی رحمت کے ذریعے عام ہو گیا ہے، تو وہ پہلا نبی جس کے ذریعے اللہ تعالیٰ کی رحمت تمام بنی نوع انسان کے لیے عام کی گئی وہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تھے۔ اس لیے میں سمجھتا ہوں کہ آن حضور صلی اللہ علیہ وآلہ وسلم کے استغفار کا بھی اس میں ذکر ہے، اور آپ کی رحمت جو تمام بنی نوع انسان پر پہنچی ہے وہ آپ کی دعاؤں کے ذریعے زیادہ پہنچی ہے، کیونکہ براہ راست آپ کا تعلیم کے ذریعے سے فیض تو عام نہیں ہوا۔ علما میں تعلیم کا ذکر ہے اور رحمہ میں آپ کی برکتوں کا ذکر ہے، بس ایک ہی نبی جس کی تعلیم بھی تمام بنی نوع انسان کے لیے عام تھی اور جس کی رحمت بھی عام تھی، وہ حضرت محمد رسول اللہ تھے۔ اگرچہ تعلیم تو سب جگہ نہیں پہنچ سکی اور آج بھی نہیں پہنچ سکی، آج بھی جس ملک میں ہم بیٹھے ہوئے ہیں اس ملک کے اکثر بشندے حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی اس تعلیم سے غافل ہیں جو تمام بنی نوع انسان کے لیے تھی، لیکن آپ کی رحمت ضرور پہنچی ہے، اور رحمت اگلوں کو بھی پہنچی ہے، پچھلوں کو بھی پہنچی ہے، اور تمام عالم کو پہنچی ہے۔ اس مضمون کو سمجھنے کے لیے آپ کو یہ بات یاد رکھنی چاہیے کہ یہ ہماری طرف سے محض دعویٰ نہیں ہے بلکہ ایک حقیقت ہے۔ ہاں، حضرت صلی اللہ علیہ وآلہ وسلم کو مقصود کائنات بتایا گیا، مقصود کائنات بتایا گیا ہے، اور چونکہ شریعت نے ترقی کرتے ہوئے بالآخر جس طرح ارتقاء انسان تک پہنچا، حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیم تک پہنچنا تھا، گویا اسلام میں شریعت کا ارتقاء ہے۔ اس پہلو سے جو پہلے لوگ تھے ان سب کو جو تربیت دی گئی وہ اسی طرف قدم بڑھانے کی غرض سے تربیت دی گئی، اور تمام دنیا میں جہاں جہاں بھی اللہ تعالیٰ کی طرف سے شریعت نازل ہوئی اور رحمت کے نزول ہوئے، ان سب کو بالآخر آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی پیدا ہونے کی طرف سے پیدا کی جانے والی عالمی برادری کا جز بننے کے لیے تیار کیا جا رہا تھا۔ پھر جس طرح درخت کو پھل لگتا ہے تو ہم سمجھتے ہیں کہ یہ اپنی مراد کو پہنچ گیا، لیکن پھل لگنے کے بعد تو اس کی خدمت نہیں کی جاتی، درخت کی خدمت تو بیج ڈالتے وقت بلکہ بیج ڈالنے سے پہلے شروع کر دی جاتی ہے۔ جب آپ مٹی کھودتے ہیں، اس کو نرم کرتے ہیں، جب آپ کھاد کا انتظام کرتے ہیں اور پانی کا انتظام کرتے ہیں، ابھی بیج بویا بھی نہیں تو یہ سب انتظام شروع ہیں، پھر بیج بوتے ہیں، پھر وہ درخت بنتا ہے اور مسلسل اس کی نگہداشت جاری رہتی ہے، یہاں تک کہ بالآخر وہ پھل پیدا کرنے لگ جاتا ہے۔ بس حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا فیض اگر زمانے میں بھی پہلوں کو پہنچا اور کائنات میں بھی ہر جگہ عام تھا، تو یہ کوئی فرضی دعویٰ نہیں ہے بلکہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم کو مخاطب کرتے ہوئے اللہ تعالیٰ نے فرمایا لولاک لما خلقت الافلاک، کہ اے میرے بندے اگر تجھے پیدا کرنا مقصود نہ ہوتا تو میں کائنات کو پیدا نہ کرتا، کیونکہ اس کائنات کا پھل تو ہے، اس کا مقصود تو ہے، تو جیسا میں نے پیدا کرنا تھا بیچ میں دوسرے بھی پیدا ہو گئے، اور درخت کے پھل کے لیے لکڑی بھی تو پیدا ہوتی ہے، پتے بھی تو پیدا ہوتے ہیں، اور ان کے مختلف فوائد بھی دنیا کو پہنچتے ہیں۔ تو یہ وہ معنی ہے جس معنی میں سمجھتا ہوں کہ فرشتے خدا سے عرض کرتے ہیں کہ اے خدا تیری رحمت اور علم تو سب دنیا میں اب عام ہو چکی ہے، فاغفر للذین تابوا واتبعوا سبیلک وقهم عذاب الجحیم، اس لیے ہر اس شخص پر رحم فرما، اس کی توبہ قبول کر جو تیرے لیے تیری طرف توبہ سے جھکتا ہے، اور اسے آگ کے عذاب سے بچا۔ یہاں یوم اذن کا معنی بھی سمجھ آ جاتا ہے۔ اس دعا میں فرشتے یہ عرض کرتے ہیں وقهم السیئات ومن تقی السیئات یوم اذن فقد رحمتا، یہاں یوم سے مراد زمانہ ہے۔ عام طور پر تو عقل میں یہی بات آنی چاہیے کہ جس زمانے میں بھی خدا کسی پر رحم کرے، وہ اس نے کسی کو بخش دے، بہت اس نے رحم کیا۔ یوم اذن سے کیا مراد ہے؟ فرشتے یوں کو کہتے ہیں کہ آج جس کو تو بخش دے وہ مراد کو پہنچ گیا۔ مراد یہ ہے کہ جو زمانہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں بخشا جائے اس کی کیا ہی شان ہے۔ یہ وہ زمانہ ہے جو خدا سے رحمت طلب کرنے والا اور خدا کی طرف توبہ کے ساتھ رجوع کرنے کا زمانہ ہے۔ دوسرے، اس آیت کے ذریعے ہمیں رحمتا یعنی تو نے رحم کیا کہ ایک ایسی تشریح معلوم ہوئی جو اس سے پہلے معلوم نہیں تھی۔ ہم دعا میں دعا کرتے ہوئے یہ کہتے ہیں ربنا فاغفر لنا واف عنا واغفر لنا وارحمنا، قرآن کریم کی دعا ہے جو ہمیں سکھائی گئی، واف عنا ہم سے درگزر فرما، واغفر لنا اور ہمیں بخش دے، وارحمنا اور ہم پر رحم فرما۔ عام طور پر دعا کرنے والا یہ سمجھتا ہے کہ رحم سے مراد یہ ہے کہ ہماری حالت ظاہر ہے، جس طرح فقیر کہتا ہے کہ بھوکے ہیں ننگے ہیں کچھ ڈال دے کچھ دے دے، رحم فرما۔ لیکن رحم کا معنی یہاں اس سے بہت زیادہ گہرا ہے، چنانچہ ملائکۃ اللہ نے آخر پر جا کر اس مضمون کو کھولا اپنی دعا کے دوران۔ وہ عرض کرتے ہیں ومن تقی السیئات یوم اذن فقد رحمتا، کہ اس زمانے میں یعنی شریعت محمدیہ کے زمانے میں جس کو تو بدیوں سے بچا دے اس پر تو رحم فرماتا ہے، یعنی تیرے رحم کا مطلب ہے کسی کو بدیوں سے بچانا، اور خصوصاً زمانہ نبی میں جو شخص بدیوں سے بچا رہے، کیونکہ سب سے بڑی آزمائشیں بدیوں کے لیے زمانہ نبی میں مقدر تھیں، وہی ہے جس کے متعلق ہم کہہ سکتے ہیں کہ تو نے اس پر رحم فرمایا۔ اب دوبارہ اس دعا کو پڑھیں تو اس کا زیادہ واضح مضمون سمجھ میں آ جاتا ہے۔ ہم کہتے ہیں ہمیں ہم سے مغفرت ہم سے عفو کا سلوک فرما، جو غلطیاں ہم کر جاتے ہیں ان سے صرف نظر فرما لے، گویا تو نے دیکھا ہی نہیں۔ واغفر لنا جو گناہ کر بیٹھے ہیں ان سے بخش دے، کس لیے؟ تاکہ ہم اور گناہ کرتے چلے جائیں؟ نہیں، وارحمنا اور ہم پر رحم فرما، ان معنوں میں کہ ہمیں بدیوں سے بچا لے، آئندہ بدیاں کریں ہی نہ۔ بس یہ مضمون واضح ہوا ملائکہ کی اس دعا سے۔ اور جیسا کہ میں نے بیان کیا تھا، یوم اذن اس لیے کہا گیا ہے کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے خود پیشگوئی فرمائی ہے کہ جیسی بدیوں کی آزمائش میری امت میں آنے والی ہے ویسی کبھی کائنات میں ایسی نہیں آئی۔ فرمایا کہ میرے زمانے میں دجال نے پیدا ہونا ہے، اور فرمایا کہ دجال سے تمام انبیاء اپنی اپنی امتوں کو ڈراتے آئے ہیں کہ خبردار، ایک ایسا زمانہ آنے والا ہے جب دجال ظاہر ہوگا، اور کبھی ایسی بدیاں انسان کے سامنے امتحان بن کر نہیں اٹھ کھڑی ہوں گی جیسے اس زمانے میں کھڑی ہوں گی، اور اکثر انسانوں کو مغلوب کر لیں گے۔ بدیاں پیدا کرنے والے کا نقشہ بھی ایک بہت बड़े देव हैकल वजूद के तौर पर पेश किया गया है जो मजहब से कुल्लिया तनारी और दुनिया में बे इंतहा तरक्की याफ्ता है। और जहां तक बदियों की तफासील का ताल्लुक है वो अहादीस में भी और कुरान करीम में भी मुख्तलिफ जगह पर उनका जिक्र मिलता है कि आइंदा ऐसे ऐसे दिन आने वाले हैं और ये वो दिन हैं जिनमें से हम गुजर रहे हैं। बस यौमाए दिन का सबसे ज्यादा ताल्लुक इस जमाने से है। आप देखें कि इस दौर में मगरिब से जैसी बदियों के सैलाब निकले हैं और दुनिया को डबोते चले गए हैं, वैसे इससे पहले किसी जमाने में कोई इसकी नजीर नहीं मिलती। जिस मुल्क में आप बैठे हैं ये बैन ही उस नक्शे की तस्वीर है जो हजरत मोहम्मद रसूलुल्लाह सल्लम ने दज्जाल की अदाओं के मुतल्लिक खींचा था। 1400 साल पहले आपने फरमाया कि उसकी दाहिनी आंख नहीं होगी, यानी रूहानियत से और तक्वा से और अल्लाह की मोहब्बत से वारी होगा, लेकिन बाईं आंख बहुत बड़ी और बहुत रोशन और इतनी बसीरत वाली होगी कि वो पाताल तक नजर डालेगी, जमीन के राज देख लिया करेगी। बस आज तक दुनिया में कोई ताकत अमेरिका से बढ़कर साइंस पर अबूर हासिल करने वाली पैदा नहीं हुई। बदियां भी सब दुनिया में यहीं से निकलकर फैल रही हैं और दुनियावी तरक्यात के लिहाज से भी यही मुल्क है जो सबसे आगे है। बस जब ये दुआ आप पढ़ें तो सोचें कि यहां यौमाए दिन से कौन मुराद है। हजरत मोहम्मद रसूलुल्लाह सल्लम की उम्मत का वो दौर जिसमें बदियां फैलनी मुकद्दर थी, आप आए थे रहमत और इल्म फैलाने के लिए, मगर इसी उम्मत में एक ऐसा दौर भी आना था जबकि हर तरफ सैयात ने फैल जाना था। तो कैसी अच्छी दुआ हमारे लिए की गई है, अभी हम पैदा भी नहीं हुए थे कि अर्श पर खुदा के फरिश्ते इस जमाने को याद करके हमारे लिए दुआएं करते थे। क्या खुदा उस दौर में दुआओं की मदद के बगैर वो बच नहीं सकेंगे, बहुत बड़ी जिम्मेदारियां उन पर होंगी और कमजोर लोग होंगे उनके मुकाबले पर इतनी बड़ी ताकतें जाहिर होंगी कि तू खुद फरमाता है कि ऐसी ताकतें कभी दुनिया में जारी नहीं की गई। इसलिए हम ये अर्ज करते हैं रहम का सलूक फरमा, उनको बदियों से बचाना। बस यहां जो मां बाप अपने बच्चों के मुतल्लिक अपनी बच्चियों के मुतल्लिक फिक्रमंद रहते हैं और मुझसे पूछते हैं कि बताएं क्या नुस्खा इस्तेमाल करें, वहां और नुस्खों के से पहले सबसे बड़ा नुस्खा मैं दुआ का बताता हूं। और दुआ किस रंग में करनी चाहिए ये आपको कुरान करीम की इस आयत ने बता दिया। अल्लाह ताला के फरिश्ते, वो फरिश्ते जिन पर निजाम जिनके जरिए निजाम रूहानी जारी है, जिनके कंधों पर रूहानी निजाम चलाने का बोझ है, उनकी दुआ बहुत ही मानाखेज दुआ है। गहरी नजर रखते हुए उन्होंने दुआ की है, बस हमें भी इस दुआ में शामिल हो जाना चाहिए। और जिस तरह के मैंने इसकी तफसील बताई है, इसका पस मंजर सिखाया है, इन मानों में ये दुआ अपने लिए और अपनी औलाद के लिए किया करें। एक और दुआ है जो अल्लाह ताला ने खुद आ हजूर सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा को सिखाई। ये सवारी की दुआ है, वैज सवाय तुम अलैह व तकूलू सुभान अल्लज़ी सखर लना हाजा व मा कुन्ना लहू मुकरनीन व इन्ना इला रब्बिना लमुनक़लिबून। कि वो लोग जब सवार होते हैं तो सवारी से सवार होने से पहले खुदा से ये दुआ मांगते हैं, या नहीं सवार होने पर वैज़ सवैतुम अलैहे, फरमाया जब तुम सवारियों पर चढ़ जाया करो और करार पकड़ लिया करो तब ये कहा करो व तकूलू सुभानल्लज़ी सख़्खर लना हाज़ा, पाक है वो ज़ात जिसने इस सवारी को हमारे लिए मुसख़्खर फरमा दिया, वमा कुन्ना लहू मुक़रनीन, हम तो इस लायक नहीं थे कि इस सवारी को अपने ताबे कर सकें। मुकरनीन का मतलब है लोगाम डाल सकें, मुसख़्खर करना, जैसे किसी चीज को हमेशा के लिए दायमी तौर पर अपना गुलाम बना लिया जाए और अपने मकासिद के लिए इस्तेमाल किया जाए और वो चीज मजाल न रखती हो कि मालिक की मर्जी के खिलाफ कोई बात कर सके। ये मजमून है जो तस्खीर के ताबे है और इसी को आगे बढ़ाते हुए फरमाया व मा कुन्ना लहू मुकरनीन, हम हरगिज ताकत नहीं रखते थे कि इसे अपने ताबे फरमान कर सकते। व इन्ना इला रब्बिना लमुनकलिबून, और यकीनन हम अपने रबी की तरफ लौट कर जाने वाले हैं। ये दुआ भी इस जमाने से खसूस इस जमाने के साथ खसूसियत से ताल्लुक रखती है क्योंकि पहली सवारियां जो इंसान के लिए बनाई गई थी यानी जानवर, उनमें और मौजूदा सवारियों में बहुत बड़ा फर्क पड़ चुका है। ये सवारियां गैर मामूली तौर पर ताकतवर हैं और इनका ताल्लुक भी उसी दज्जाल से है जिसके मुतालिक मैं अभी दुआ पढ़ चुका हूं। इसलिए गो ये तो नहीं कहा जा सकता कि आगे पीछे थी दुआएं, ये इसीलिए रखी गई कि उसी जमाने की दुआएं हैं क्योंकि सूरत अलग अलग है, लेकिन खा को इसे हुस्ने इत्तेफाक समझे, खा अल्लाह ताला की तरफ से एक खास तकदीर समझे। हमारे वाक्य यही है कि जहां पहली दुआ का जिक्र है और आखिरी जमाने की बदियों का जिक्र है, वहां उसके मान बाद जो दूसरी दुआ हमें कुरान करीम में मिलती है वो यही दुआ है। इसलिए मेरा रुझान इसी तरफ है कि यहां मौजूदा जमाने की सवारियां खसूसियत से पेश नजर हैं और अल्लाह ताला हमें सिखाता है कि जब इन सवारियों पर बैठा करो तो ये दुआ किया करो कि बज़ाहिर हम ये समझते हैं कि हमने काबू कर ली है, लेकिन अमरे वाकया ये है कि तेरे ही काबू हैं। अगर तेरा कानून कुदरत साथ न दे तो ये सवारियां हरगिज़ हमारे काबू नहीं आ सकती। और वाकया यही है कि मौजूदा दौर में जब भी साइंसदानों ने तकब्बुर किए हैं खुसूसन सवारियों के मामले में तो हमेशा उनको मुंह की खानी पड़ी है। हिंदुस्तान में एक बहुत बड़ा जहाज बनाया गया, इतना शानदार कि कहते थे कि कभी ऐसा जहाज ना बना, शायद ना आइंदा भी ना बन सके, और बहुत ही फख्र था हिंदुस्तान को कि ऐसा मुसाफिर जहाज जो हिंदुस्तान से अमेरिका तक सफर करेगा, पहले कभी इसका तसव्वुर नहीं था। हर किस्म की सहूलत थी, हर किस्म के खतरात से बचने का इंतजाम था और बड़े शान और तकब्बुर के साथ उन्होंने रवाना किया और वो अपने इब्तदाई तजर्बाती फ्लाइट तो नहीं समंदर में अपने पहले तजर्बाती सफर में गर्क हो गया और बेशुमार लोग उसके साथ गर्क हो गए जो बड़ी शान के साथ उस पहले तारीखी सफर में शामिल हो रहे थे। जहाजों का भी एतबार नहीं है, एतबार हो भी तो कानून कुदरत का मुकाबला नहीं कर सकते। जब तूफान उठ खड़े होते हैं तो इंसानी बनाई हुई मशीनें उनके सामने बिल्कुल एक परे काह की हैसियत रखती हैं। जिस तरह एक छोटा सा खाक का जर्रा हो या एक तिनका हो वो उड़ता फिरे, ऐसी हैसियत हो जाया करती है। तो इसलिए अहमदियों को खसूसियत से याद रखना चाहिए कि हर सवारी पर सवार होने के बाद ये दुआ किया करें, लेकिन इसके साथ एक और भी दुआ, एक और भी कलेमा जायद फरमा दिया गया जो बहुत ही पुरलुत्फ कलेमा है, वो ये है व इन्ना इला रब्बिना लमुनकलिबून, हमने आखिर खुदा ही की तरफ जाना है। बहुत गहरा मजमून है जो इस कलमे में बयान फरमाया गया। एक ये कि सवारियों पर बैठते हुए खुसूसन खतरनाक सवारियों पर बैठते हुए खुदा के मोमिन बंदे दुआएं तो करते हैं लेकिन डरते नहीं हैं। वो दुआ करने के साथ ये भी कहते हैं कि ऐ खुदा ये तो आर्जी सफर है, असल सफर तो हमारा तेरी तरफ होना है, हमने बिलाखिर तुझ तक पहुंचना है। इसलिए अगर तेरी मर्जी ये हो कि ये जहाज गर्क हो जाए, हम अपने वतन वापस ना भी जा सकें, तो असल वतन तो वो है जहां तू है, जहां तुझसे जाकर मिलना है। इसलिए हम यकीन रखते हैं इन्ना इला रब्बिना लमुनकलिबून, हम तो यकीनन अपने रब की तरफ लौटाए जाएंगे। इसका एक दिलचस्प तजुर्बा मुझे भी हुआ 1965 में जब मैं श्रीलंका गया तो जिस जहाज पर मैं सवार था मेरे साथ एक श्रीलंका के एक वजीर भी थे, वो कैबिनेट मिनिस्टर, और जब हम श्रीलंका पहुंचने लगे तो उससे चंद मिनट पहले ऐसा खौफनाक तूफान आया कि मैंने कभी इससे पहले जहाज में ऐसा खौफनाक मंजर नहीं देखा, कोहराम मच गया सारे जहाज में, चीखम चहार और दुआएं, कोई बीवी बच्चों को याद कर रहा था, कोई खुदा को याद कर रहा था,
और बेहद ऊंचा नीचा जहाज हो रहा था, और मैं इत्मीनान से बैठा हुआ था, मुझे ये दुआ याद थी और मैं बिल्कुल एक जर्रा भी फिक्र में मुबतला नहीं हुआ। खैर वो खुदा ने फजल किया, वो कुछ देर के बाद उस तूफान से हम गुजर गए। जब नीचे उतरने लगे तो उसने मुझे कहा कि तुम कौन हो, मैंने कहा मैं मुसलमान हूं। कहता है इसमें और भी तो बहुत से मुसलमान हैं, तुम कौन से मुसलमान हो। खैर मैं इस बात उसकी समझ गया, मैंने उसको बताया, कहता मैं हैरान हूं कि सारा जहाज एक क़यामत का नमूना दिखा रहा था और तुम आराम से बैठे हुए, तुम्हें कुछ भी पता नहीं था। मैंने कहा इसलिए कि इन्ना इला रब्बेना लमुनक़लिबून ने हमें पैगाम दिया है कि ये सफर हम छोटे छोटे करते हैं बाद मनाजिल को पेश नजर रखकर, अल्लाह ताला हमें याद कराता है कि अपनी आखिरी मंजिल न भूल जाना, वो मंजिल असल है, दायमी मुकाम है, तुमने लौट कर वहीं आना है। तो मैं ये सोच रहा था कि आज चले जाएं कल चले जाएं, जाना तो वहीं है, कोई फर्क क्या पड़ता है। तो मोमिन को ये दुआ और इसके बाद का जो जुमला गैर मामूली तकवीयत देती है। अव्वल तो ये कि इस दुआ की बरकत से मेरा ईमान है कि बहुत से हादसात से मोमिन बचाया जाता है, और जहां मुकद्दर हो भी वहां बड़ी शान और तमानियत के साथ खुदा के हुक्म के सामने सर तस्लीम खम करता है। बस दुआएं वही किया करें जो इनाम याफ्ता लोगों की दुआएं हैं, मगर इनाम याफ्ता लोगों की अदाओं के साथ उनके मजामीन में डूब कर दुआएं किया करें। ये दुआ चूंकि हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सिखाई गई थी, इसलिए साथ ही इसके गहरे मतालिब भी बता दिए गए, जिनको आपसे बेहतर और कोई नहीं समझ सकता था, कि तू और तेरे साथी ये दुआएं तो करोगे लेकिन हमेशा ये याद रखते हुए कि बिलाखिर खुदा ही की तरफ लौटना है। अब एक दुआ है जिसे हम कह सकते हैं कि अल इंसान की दुआ, यानी अल इंसान से मुरादा इंसान कामिल की दुआ, क्योंकि खुदा ताला ने इसी तरह इस दुआ को पेश फरमाया है, और इससे मैं समझता हूं तो यकीनन ये हजरत अक़दस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दुआ है। इसमें अल इंसान के लफ्ज़ के सिवा और भी इशारे हैं जो इस दुआ को आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की दुआ बताते हैं। फरमाया इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाहु थुम्म इस्तक़ामू फला खौफ़ुन अलैहिम वला हुम यहज़नून, यकीनन वो लोग जो ये कहते हैं कि हमारा रब अल्लाह है, थुम्म इस्तक़ामू फिर वो इस्तकामत अख्तियार करते हैं, फला खौफ़ुन अलैहिम वला हुम यहज़नून उन पर कोई खौफ नहीं आता और कभी वो अपनी ज़ाया शुदा चीज़ों पर गम नहीं करते। यहज़नून का ये मतलब नहीं है कि गम के मौके उनको मैसर नहीं आते, इसका मतलब ये है कि जब खौफ आते हैं तो आते ज़रूर हैं लेकिन वो उनसे डरते नहीं, मरूब नहीं होते, बल्कि हर खौफ के वक्त खुदा का खौफ उन पर गालिब रहता है और दुनिया के खौफों से उनको बचाता है। फिर कुछ ना कुछ नुकसान भी पहुंचता है, जैसा कि कुरान करीम में दूसरी जगह बयान फरमाया गया, लेकिन उन नुकसानों के नतीजे में गम में मुब्तला नहीं होते। जाता है तो कहते हैं ठीक है चला गया, और अहमदिया तारीख हमें बताती है कि अल्लाह ताला के फजल से इस दौर में भी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ऐसे गुलाम पैदा हुए जिनका सब कुछ लूट लिया गया लेकिन मुस्कुराते रहे, गम में मुब्तला नहीं हुए। मैंने एक दफ़ा पहले भी खुतबे में एक नौजवान का जिक्र किया था जो 1974 के फसादात में मुझे मिलने आया, हजरत खलीफतुल मसीह सालिस से मिलने आया था, तो मैं वक्फ जदीद में उन दिनों काम किया करता था, वो मेरे पास भी आ गया और दाखिल हुआ तो बातें खिली हुई, मुस्कराता हुआ, हंसता हुआ, बहुत खास खुशी के मिजाज के साथ दाखिल हुआ। उसका नाम नसीब था। उसको इस हाल में देखकर मैंने कहा नसीब क्या बात है कि बहुत कुछ तुमने पा लिया है जो इस तरह तुम इतने खुश हो रहे हो। उसने कहा यही सवाल खलीफतुल मसीह सालिस ने भी मुझसे किया था और उनको भी मैंने यही जवाब दिया था कि आज हमने खुदा की राह में सब कुछ खो दिया है, ये खुशी है। मिलें थी चावलों की कारखाने थे, बहुत खुदा के फजल से खाते पीते घर था। उन्होंने बताया कि सारा दिन ट्रक ला ला के वो बोरियां ढोते रहे
धोना पंजाबी में कहते हैं सामान लादना और एक दूसरी जगह ले जाना, और किसी ने नहीं पूछा, ना पुलिस आई ना किसी को परवाह हुई, यहां तक कि सब कुछ साफ हो गया, तो कारखाना भी बर्बाद, दीवारें मुनज़्ज़िम कर दी गई। और मैं अब इसलिए खुश हूं कि बहुत मजे में हूं कि अब सब कुछ अल्लाह ने फिर दोबारा देना, हमने तो जो कुछ था वो खुदा के सोच कर दिया। तो ये मतलब है लाह वलाहुम या जनून। इसके बरक्स वो लोग जिनकी जो इनमें ईमान की कमी होती है, उनको आप देखें छोटा सा नुकसान पहुंचे तो जहां कर जा कर बैठते हैं, अपनी जान जाया कर देते हैं उस गम में भूल भूल के। तो कितना फर्क है, कितने अजीम शान बंदे हैं जो मोहम्मद रसूलुल्लाह सल्लम के गुलाम हैं और आप ही की तरबियत याफ्ते हैं। खुदा तआला उनके मुतल्लिक फरमा रहा है इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह, देखो कैसे शानदार बंदे हैं मेरे, जब वो ये कह देते हैं कि अल्लाह हमारा रब है तो फिर किसी और को रब नहीं मानते। यहां रब्बुनल्लाह में ये मजमून है, रब का मतलब है परवरिश करने वाला, सब कुछ अता करने वाला, जिंदगी के गुजारे देने वाला, अदना हालतों से तरक्की देकर आला हालतों की तरफ ले जाने वाला। रब तो वो खुदा को कहें मगर दुनिया की ताकतों से डर जाएं और उनको रब समझ लें, खुदा फरमाता है ऐसा नहीं होता, मेरे बंदे वही हैं जो मुझे रब कहने के बाद कि मेरे हो रहते हैं। और निशानी उनकी क्या है, ला खौफुन अलैहिम वला हुम यहज़नून, कोई दुनिया का खौफ उन पर गालिब नहीं आ सकता, बेखौफ हो जाते हैं। और जो भी नुकसान पहुंच जाए उनको गम नहीं होता, हमेशा सकीनत की हालत में जिंदगी बसर करते हैं। कितना अजीम शान इंसान है जो कुरान करीम पैदा करना चाहता है। इसीलिए इस दुआ को अल्लाह ताला ने अल इंसान की दुआ के तौर पर पेश फरमाया कि अभी इसकी उनकी सिफात बयान हो रही है, दुआ भी आगे आनी है। फरमाया उलाएका असहाबुल जन्नत खालिदीन फीहा, यही वो लोग हैं जो जन्नतों में दाखिल किए जाएंगे और फिर हमेशा रहेंगे, उन जन्नतों से उनको कभी निकाला नहीं जाएगा। जजाउम बिमा कानू यामलून, ये उनके अमाल की जजा है, जैसा कि वो हमेशा के लिए खुदा के हो गए थे खुदा हमेशा के लिए उनका हो जाएगा। व वस्तैनल इंसान बे वालिदैहि एहसाना, हमने अल इंसान को यानी मोहम्मद रसूलुल्लाह को इंसान कामिल को ये नसीहत फरमाई कि अपने वालदैन से एहसान का सलूक करो। यहां ये सवाल जरूर उठता है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने तो अपने वालदैन का मुंह नहीं देखा, वालदा को देखा लेकिन थोड़े अरसे के लिए, और वालिद तो बाद रवायात के मुताबिक आपके पैदा होने से पहले ही फौत हो चुके थे। बस वालिदैन एहसाना का क्या मतलब है, यहां दरअसल आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को जो नसीहत है वो तमाम बनी नौ इंसान को नसीहत है, क्योंकि इंसान कामिल को जो नसीहत की जाए उसमें तमाम अदना इंसान शामिल हो जाते हैं। और यही वजह है कि मजीद किसी तमहीद मानने की जरूरत नहीं पड़ी। फरमाया हमने इंसान कामिल से ये कहा था कि याद रखो हमेशा वालिदैन से एहसान का सलूक करना। हमलत हो उम्मू कुरहम व वदात हो कुरहा, ये मजमून भी आम है, देख लीजिए तमाम बनी नौ इंसान पर यह मजमून मुश्तमिल है, यहां तक आगे जाके फिर ये मजमून और रंग इख्तियार कर जाएगा। हमने देखो तुमने देखो तुम्हारी माओं का तुम पर कितना एहसान है, यानी तुम देखो, तुमने कह दिया मैंने गलती से, तुम देखो तुम्हारी माओं का तुम पर कितना एहसान है। और या अगर लफ्जी तर्जमा करें तो गायब में मजमून बयान हो रहा है, वो ये है हमलत हो मोहू कुरहन, हर इंसान की मां उसे बहुत तकलीफों से पेट में उठाए फिरती है, वह वदा थो कुरहा और बहुत तकलीफ के साथ जन्म देती है, नौ महीने तक अपने पेट में पालती है ऐसी हालत में कि वो बहुत ही अदना हालत से तरक्की करते करते इंसान की हालत तक पहुंचता है। अब आप देखें जिसने रब्बुन अल्लाह का दावा किया था उसी की मजीद सिफत बयान हुई है। रब का मतलब ही ये है कि अदना से तरक्की देकर आला हालत तक पहुंचाने वाला, इंसानी रिश्तों में उसकी बेहतरीन मिसाल मां बनती है। फरमाया देखो अपनी मां की तरफ देखो कि हर इंसान की मां ने उसको बड़ी मुसीबतों से अपने पेट में पाला और फिर बड़े خطرات کے ساتھ اس کو جنم دیا. وہ حملہ و فصالہ ثلاثون شہرا, اور یہ عرصہ پیٹ میں اٹھائے پھرنے کا اور پھر اس کو وضع حمل کا پھر دودھ پلانا, یہ 30 مہینوں تک پھیلا ہوا ہے. حتیٰ اذا بلغ اشدہ و بلغ 40 سنہ, یہاں تک کہ جب وہ 40 سال کی عمر کو پہنچ گیا, اور بلغ 40 سنہ بلغ اشدہ بلوغت کو پہنچ گیا اور 40 سال کی عمر کو پہنچ گیا. قال رب اوزعنی ان اشکر نعمتک التی انعمت علی, اس نے یہ دعا کی جو میں بیان کروں گا. یہاں میں نے کہا تھا نا کہ آگے جا کے مضمون بدل جائے گا. ایک مضمون ہے عام جو سارے بنی نوع انسان پر مشترک ہے, ہر ایک کی ماں اسی طرح اس کو جنم دیتی ہے, لیکن ہر احسان ہر شخص احسان مند نہیں ہوا کرتا. اب واپس حضرت محمد رسول اللہ علیہ وسلم کی طرف مضمون لوٹ گیا ہے, ایک عام واقعہ بیان کر کے جو سب بنی نوع انسان پر مشترک ہے, پھر ال انسان بمانا محمد رسول اللہ اس مضمون کو دوبارہ اٹھا لیا گیا, اور یہ کہا گیا کہ جب وہ بلوغت کو پہنچا اور 40 سال کی عمر تو وہ پہنچا, اور 40 سال کی عمر آپ کی نبوت کی عمر تھی, اس لیے 40 سال کا لفظ استعمال ہوا ہے, ورنہ ہر انسان تو 40 سال کی عمر پر پہنچنے کے بعد یہ بات نہیں کہا کرتا. بس یقیناً قطعی طور پر یہاں حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وسلم مراد ہیں, اور آپ کا نقشہ بیان فرماتا ہے کہ آپ نبوت پانے کے بعد کیا دعائیں کیا کرتے تھے. فرمایا قال رب اوزعنی ان اشکر نعمتک التی انعمت علی وعلی والدی, اے میرے رب مجھے توفیق عطا فرما کہ میں اس نعمت کا شکریہ ادا کر سکوں جو تو نے مجھ پر کی, اور اس نعمت کو تمام کر دیا. یعنی تمام کا مضمون لفظ ظاہر نہیں, مگر نبوت میں تمام کا مضمون شامل ہوتا ہے, اس لیے میں نے لفظ تمام داخل کیا. آیت کریمہ فرماتی ہے رب اوزعنی ان اشکر نعمتک التی انعمت علی, اے میرے رب مجھے توفیق عطا فرما کہ میں اس نعمت کا شکریہ ادا کرتا رہوں, شکریہ ادا کر سکوں, اس کی توفیق پاؤں جو تو نے مجھ پر فرمائی. وعلی والدی, اور اپنے والدین پر جو تو نے, میرے والدین پر جو تو نے نعمت کی ہے اس کا بھی میں شکر ادا کروں. اب دیکھیں یہاں والدین سے آن صلی اللہ علیہ وسلم کے احسان کا ذکر یہاں نہیں فرمایا, اس لیے کہ آپ کے والدین پہلے گزر چکے تھے. یہ مضمون لگتا ہے دو دھاگوں سے بنا ہوا ہے, کبھی یہ عام ہو جاتا ہے کبھی خاص ہو جاتا ہے. عام ہو جاتا ہے تو تمام بنی نوع انسان پہ پھیل جاتا ہے, جب سمٹتا ہے تو حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ذات میں سمٹ آتا ہے. آپ یہ دعا کیا کرتے تھے کہ اے خدا مجھ پر جو تو نے اتنا بڑا احسان فرمایا, مجھے توفیق عطا فرما کہ میں اس کا شکر کا حق ادا کر سکوں, اور صرف اسی کا نہیں بلکہ اپنے والدین پر بھی جو کی طرف سے بھی تیرا شکر ادا کروں. صاف ظاہر ہے کہ والدین گزر چکے ہیں اور ان کو پتہ نہیں کہ کیا نعمت ان کو ملی ہے, اور واقعتاً آن حضرت صلی اللہ علیہ وسلم کے والدین گزر چکے تھے, ان کو کیا پتا تھا کہ ان کی صلب سے دنیا کا سب سے بڑا انسان پیدا ہونے والا ہے, اور وہ ایسے اعلیٰ مدارج تک پہنچے گا کہ کبھی کسی انسان کے تصور میں بھی یہ نہیں آ سکتا تھا کہ کوئی شخص خدا کے اتنا قریب ہو جائے گا. اور چونکہ والدین ایسی حالت میں گزرے تھے کہ ابھی وہ مسلمان نہیں ہوئے تھے, نہ مسلمان ہو سکتے تھے, اور انبیاء کو حکم نہیں ہے کہ وہ اپنے ان والدین کے لیے دعا کریں جن کے متعلق احتمال ہو کہ وہ مشرک ہوں, اس لیے آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے دعا نہیں کی, بلکہ یہ عرض کیا ہے کہ اے خدا ان پر بھی تمہیں بہت بڑا انعام کیا ہے, اتنا بڑا انعام کہ مجھے ان کے گھر پیدا کر دیا, اور وہ شکر ادا نہیں کر سکتے, ان کو علم نہیں ہے کہ کیا احسان تم نے ان پر کیا ہے, مجھے توفیق عطا فرما میں ان کی طرف سے ذرا شکر ادا کروں. میں سمجھتا ہوں کہ ان کی مغفرت کے لیے دعا کرنے کا اس سے اعلیٰ طریق ہو ہی نہیں سکتا تھا, اور ان معنوں میں احسان کا بدلہ بھی آپ اتار گئے. مضمون دیکھیں کس طرح اٹھایا گیا ہے, احسان والدین کے احسان کو یاد کرو, والدین کو احسان کو یاد کر کے آن حضرت تعالیٰ فرماتے ہیں اے خدا ان کی طرف سے مجھے شکر کی توفیق عطا فرما. بس جن کی طرف سے محمد رسول اللہ شکر ادا کر رہے ہوں کیسے ممکن ہے؟ میں تو یہ یقین کر سکتا کہ اللہ تعالیٰ ان سے مغفرت کا سلوک نہ فرمائے. ون عام اللہ صالح تردا ہو اور شکر کی تعریف فرما دی. ہم جو زبانی شکر ادا کرتے رہتے ہیں یہ تو کوئی شکر نہیں. فرمایا شکر کس طرح ادا کروں؟ صالحن ترضا ہو, میں ہمیشہ ایسا عمل کروں کہ جس کے نتیجے میں تو راضی ہوتا رہے. اس میں شکر کا فلسفہ بھی بیان ہو گیا. ایک انسان شکر اس لیے کرتا ہے کہ کوئی شخص اس پر احسان کرتا ہے اور وہ چاہتا ہے کہ اس احسان کا بدلہ چکا سکے. خدا کو آپ احسان کا بدلہ نہیں دے سکتے, لیکن احسان کا بدلہ چکانے کی روح یہ ہے کہ جب آپ احسان اتارتے ہیں تو اگلا راضی ہوتا ہے. جب آپ کو کوئی تحفہ دے اور آپ اس سے بڑھ کر تحفہ دیں تو تحفے تو عارضی چیزیں ہیں, بعض دفعہ کوئی استعمال بھی نہیں کرتا, کسی اور کو دے دیتا ہے یا پھینک دیتا ہے یا اس کے کام کی چیز نہیں ہوتی, لیکن وہ راضی ہو جاتا ہے. اگر محبت سے ایک ذرہ بھی کسی کو تحفہ دیا جائے تو وہ راضی ہو جاتا ہے. تو کیسا عمدہ گہرا نفسیاتی نقطہ بیان فرمایا. فرمایا کہ اب میں تجھ پر تو احسان کر نہیں سکتا لیکن تجھے راضی تو کر سکتا ہوں. اور احسان تو اسی لیے کیا جاتا, احسان کا بدلہ تو اسی لیے چکایا جاتا ہے کہ کوئی راضی ہو جائے. بس اب تو ایسا فیصلہ فرما کہ ایسے عمل کی مجھے تو خود توفیق عطا فرما دے. مجھے معلوم نہیں کس کس عمل سے تو راضی ہوگا. جس عمل سے بھی تو راضی ہوتا ہے وہی عمل میں کرتا چلا جاؤں اور ساری زندگی میں تیری رضا حاصل کرتا رہوں, تجھے خوش کرتا رہوں. وصلے لی فی ذریتی, اور یہی نہیں میری ذریت کو بھی صالح بنا دے. اور اس ذریت میں آپ سب شامل ہیں. صرف آن حضرت صلی اللہ علیہ وسلم کی جسمانی اولاد ہی نہیں بلکہ تمام بنی نوع انسان جنہوں نے آپ سے تعلق جوڑنا تھا یا آئندہ جوڑیں گے وہ سارے اس دعا میں شامل ہو جاتے ہیں. انی تبتو الیکا و انی من المسلمین. دیکھیں نا اب بات کس طرح کھل گئی ہے. فرماتا ہے آن سلم عرض کرتے ہیں کہ میں تو جانتا ہے کہ تیری طرف لوٹ آیا ہوں, میں تو ایسی توبہ کر چکا ہوں کہ کبھی کسی نے توبہ ایسی نہیں کی. انی تبتو الیکا اور مجھے کوئی نہیں چاہیے. و انی من المسلمین, میں یہ دعویٰ کر سکتا ہوں کہ ہاں میں مسلمان ہوں. بس اس کے نتیجے میں میرے بعد میں آنے والے تعلق رکھنے والوں سے بھی احسان کا سلوک فرما اور ان کو بھی ایسے اعمال کی توفیق بخش جن کے ذریعے تو راضی ہو جائے. بس اسی دعا پر میں آج کا خطبہ ختم کرتا ہوں. لیکن میں آپ کو ایک دفعہ پھر توجہ دلاتا ہوں کہ اس دعا کی دنیا میں ہر جگہ ہر دور کے انسان کو ضرورت رہی ہے, لیکن جیسی آج کے دور میں اس دنیا میں اس جگہ جہاں سے میں خطبہ دے رہا ہوں اس دعا کی ضرورت ہے, شاید کبھی کسی اور جگہ ایسی دعا کی ضرورت نہ پڑی ہو. ایسے ظالم ماحول میں آپ بس رہے ہیں جس کی فضا زہریلی ہے, جب بچے سانس لیتے ہیں تو دو قسم کی پولوشن میں مبتلا ہوتے ہیں. ایک پولوشن تو بنی نوع انسان کو نظر آ رہی ہے اور اس کے خلاف وہ ان کے دماغ روشن ہو گئے ہیں, وہ اٹھ کھڑے ہوئے ہیں, وہ کہتے ہیں کسی طرح اس پولوشن کو کم کریں. اس فضا کی وہ آلودگی جو جراثیم کے ذریعے, خاک کے ذروں کے ذریعے, دھوئیں کے ذریعے, زہریلی گیسوں کے ذریعے دنیا کو نظر آتی ہے, اس سے وہ بڑے سخت متنبہ ہو چکے ہیں اور کوشش بھی کر رہے ہیں. لیکن ایک آلودگی ایسی ہے جو اس سے بہت زیادہ ہلاکت کرنے والی ہے اور وہ روح کو ہلاک کرنے والی آلودگی ہے. وہ اس فضا میں اتنی زیادہ ہے کہ اگر ان کو پتہ لگے کہ کس فضا میں دم لے رہے ہیں تو ان کے دم نکل جائیں اس خوف سے کہ ہم کیا سانس ہیں جو ہم اپنے کیا ہوا ہے جو ہم اپنی سانسوں میں لے رہے ہیں, اس کی طرف کوئی توجہ نہیں. پس جب آپ یہ دعا کیا کریں تو اس رنگ میں دعا کیا کریں کہ آپ نے بھی اس آلودگی سے بچنا ہے اور اپنے ساتھیوں کے لیے بھی دعا کیا کریں کہ اللہ تعالیٰ اس آلودگی سے ان کو بھی بچائے, کیونکہ یہ فضا واقعتاً بہت گندی ہے. میں نے بہت سے احمدی ماں باپ کو روتے دیکھا ہے. وہ کہتے ہیں اس طرح ہماری بچی ہاتھ سے نکل گئی, اس طرح بچہ ہاتھ سے نکلا جا رہا ہے. اس کی उसके नजरियात तब्दील हो जाते हैं, जिंदगी के मुतल्लिक उसका तसव्वुर बदल जाता है और कोई नसीहत उस पर काम कर नहीं सकती। वो और रंग में देख रहा होता है, मां बाप और रंग में देख रहे होते हैं। बस ऐसी हालत में दुआओं ही का सहारा है, और दुआ के अलावा और भी बातें हैं जो मैं बाद दूसरी जगह बयान करता चला आया हूं और आइंदा भी बयान करूंगा, मगर सबसे ताकतवर सहारा हमारा दुआ है। और दुआओं में से मैं समझता हूं ये दुआ जो मैंने आपके सामने पढ़कर सुनाई है, ये अमरीका के हालात में और बाकी दुनिया के हालात में भी आज की सबसे बड़ी जरूरत है। अल्लाह ताला हमें तौफीक अता फरमाए इस दुआ का हक अदा करते हुए, इसके में डूबते हुए खास सोच के साथ अपने लिए और अपनी आइंदा नस्लों के लिए दुआ किया करें, और अल्लाह ताला इन दुआओं को कबूल फरमाए। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر